কথা সংসার শুনলে কথাহরুকো সংসার হয়ো কথা সংসার যাহা তপাই শুন্নু হুনেছ বিবিধ কথা নিবন্ধ নিয়াত্রা সংস্মরণ ভাবনা র উপন্যাস কথা সংসার শুন্নে কিতাব হো नेपाली अनलाइन रेडियोको प्रस्तुति कथा संसार इन्टरनेटको रेडियो स्टेशन www.nepalireadio.org मा कथाहरू सुन्नु पर्छ कथाहरू सुनाउनु पर्छ आउनुहोस् एकैछिन कथा संसार भन्नु कथा संसार प्रस्तुत गर्दैछु म सहदेव पौडेल आज कथा संसारमा म आफैले लेखेको एउटा कथा प्रस्तुत गर्दैछु कथाको शीर्षक छ हराउँदा र आज म फेरि हराएँ जति जति यो सहरमा पुरानो हुँदै गइरहेछु म त्यति त्यति हराइरहन्छु धेरै कारणहरूले म फराकिला सडकहरूमा अल्मलिरहँदा बाटामा हिँडेकाहरू क्यान आई हेल्प यु भनी सोध्छन् हो मलाई हेल्प चाहिएको छ तर मलाई चाहिएको हेल्पको फेहरिस्त सुनाउन थाल्दा उनीहरू मलाई आर यु क्रेजी भन्लान् भन्ने डरले म नो थ्याङ्क्स भन्छु र आफ्नो ठाउँ भेटिए जस्तै अगाडि बढ्छु सडक यति फराकिलो छ कि बाटो काट्ने बत्ती बलेको छ तर हिँड्दा हिँड्दै बिचमै रातो बत्ती झाप्प बलिदिन्छ र म वेगवानसँग दौडेर आएका मोटर कारको बिच सडकमा डरपूर्वक उभिन्छु र फेरि बाटो काट्ने बत्ती बलेपछि पहिलाकै स्थानमा फर्किन्छु मलाई जानु कहीँ छैन पुग्नुपर्ने कहीँ छैन ठुलो हिउँको वर्षा भए पनि मेरा आफ्नाहरू बाटैमै अड्किए कि भन्ने डर मलाई छैन अथवा निरन्तरको झरीले घरको कोठा छानु रसाउला वा भित्ताहरू मक्काउला भन्ने चिन्ता पनि छैन म एकनास हिँडिरहेछु लाग्छ म हराइरहेछु तर होइन वास्तवमा म पहिला कहिल्यै नपुगेको ठाउँमा पुगिरहेछु मौसमको पनि ठेगा नहुने यो सहरमा एक्कासी पानी बर्सिदिन्छ म पानीमा रुज्दै ओत लाग्ने ठाउँको खोजीमा दौडन्छु पानीको दर्कन दरिलो छ मनमनले एउटा छाता पाए पनि हुन्थ्यो भन्ने कामना गर्छु र फटाफट अगाडि बढ्दा बढ्दै फोहोर फाल्ने कन्टेनरको छेउमा अलिकति बाङ्गिएर फालिएको छाता भेट्छु जुन म भोकाएको बेलामा खानेकुरा भेटे जस्तै टिप्छु र एउटा आकर्षक भव्य भवनको अगाडि उभिन्छु म मेरो अगाडि उभिएको भव्य भवनको बारेमा जिज्ञासु भन्छु थाहा लाग्यो यो भव्य भवन एउटा सङ्ग्रहालय रहेछ पानीमा बाहिर रुजेर बस्नुभन्दा सङ्ग्रहालयको दर्शन गर्नु उचित ठानी म भित्र छिर्छु आफ्नो खुसीले जति पनि प्रवेश शुल्क तिर्दा हुने रहेछ म पनि आफ्नो गच्छे अनुसार तिरेर भित्र पसेँ अन्तर्राष्ट्रिय स्तरको अति भव्य सङ्ग्रहालयभित्र छिर्दा मलाई आनन्दको अनुभव भयो तथापि म कलाको कुनै पारकै थिइनँ म क्रमशः सङ्ग्रहालयभित्र राखिएका विविध सामग्री सँगसँगै सङ्ग्रहालय हेर्न आउनेहरूको पनि अध्ययन गर्न थालेँ सफा र सुन्दर देखिने युवा युवती प्रौढहरू शान्त स्वरमा गुनगुनाइरहेछन् कलाको बोली म यसै उसै अल्मलिरहेछु कल्पिन्छु यसै ठुलो भवनमा एउटा सानो काम नै पाए पनि कस्तो सौभाग्य हुन्थ्यो होला सफा सुन्दर मान्छेहरू आउने ठाउँमा काम गर्दा मन पनि शान्त होला अलिअलि भए पनि कलाको बारेमा जानिन्थ्यो होला अन्य ठाउँमा भन्दा दुई चार पैसा बढी पनि पाइन्थ्यो होला आदि यस्तैमा मन डुलाउँदै डुलाउँदै म सङ्ग्रहालयको माथिल्लो तलामा उक्लिन्छु मधुरो प्रकाशमा म हाम्रै गाउँघरतिरको देवताका मूर्तिहरूलाई सफा सुग्घर गरी कुनै सिसाको बाकसभित्र शान्त बसेको देख्छु। हातले तत्काल छाती र निधार छुन पुग्छ। ओहो, म कस्तो खुसी भएको! अपरिचित सहरमा कहिलेकाहीँ नेपाली आवाज अथवा नेपाली साथीभाइ भेटे जस्तो। कति खुसी हुँदै कुरा गर्छौँ नि हामी एक्कासी परदेशी सहरमा नेपालीहरू भेट भयो भने। ओहो, तपाईँ पनि नेपाली हुनुहुँदो रहेछ। कहाँ हो नि तपाईँको नेपाल घर? ए, त्यहाँ त मेरो पनि आफन्त छन् नि। ए हो, ए चिन्छु नि। अनि हामी कति चाँडै परिचित हुन्छौँ, कति चाँडै आफन्त हुन्छौँ। मलाई देवताका मूर्तिहरू भेट्दा पनि त्यस्तै लाग्यो। म एक्लै बोलेँ, ओहो गणेश भगवान्, तपाईँ यहाँ? मलाई चिन्नुहुन्छ नि। म तपाईँलाई बेला बेलामा पूजा गर्न आउँथेँ, घर बजार गर्दा दिनकै दर्शन गर्थेँ। चिन्नुहुन्छ नि होइन? तपाईँ त पुरा बदलिनु भएछ। सहरमा सफा सुग्घर हुनुभएछ। निधारमा टिका अबिर पनि छैन तपाईँको। फुल अक्षता पनि देख्दिनँ, न त मुखमा लड्डु नै छ। धुपको मिठो बास्ना पनि आउँदैन तपाईँको वरिपरि। मैकोरो बोलिरहेँ गणेश भगवान्को मूर्ति अगाडि। तपाईँ त निकै भाग्यमानी हुनुहुँदो रहेछ। महँगा महँगा मान्छेहरू भेट्न आउँछन्, तपाईँको बारेमा जान्छन् बुझ्छन्। खोइ त तपाईँको वरिपरि भेटीहरू त देखिन्नन् नि। गाउँघरतिर तपाईँ चोकमा उभिनु भएको छ भने सात गाउँलाई थाहा हुन्छ तपाईँ त्यहाँ हुनुहुन्छ भन्ने। तपाईँ यस्तो भिडभाडको सहरमा बसेको खबर यही बाटो हिँड्ने बटुवालाई पनि थाहा हुँदैन। खै तपाईँको दैवी शक्ति! म गणेशको मूर्तिलाई वरिपरिबाट निहाल्न थालेँ। मैले यति नजिक भएर गणेशको दर्शन गरेको थिइनँ। उनको लामो सुँडले उनको भाव लुकाएको थियो। जसरी म परदेश जाँदैछु भन्ने सुन्दा मेरी आमाले आँखाबाट आँसु लुकाएकी थिइन्। छाती भरिएको थियो। अब त बाहिर पानी पनि रह्यो होला भनी म पुनः छाती र निधारले हात छुवाउँदै गणेशको मूर्तिबाट बिदा लिँदै फर्किएँ। एक्कासी मेरो नाम लिएर मलाई कसैले बोलायो। यो अपरिचित सहरमा मेरो नाम जान्ने को होला र फेरि यो सङ्ग्रहालयमा? म अचम्म लाग्यो। वरिपरि तुरुन्तै कसैलाई देखिनँ, सायद भ्रम थियो। म पुनः अगाडि बढेँ। फेरि त्यही लवाजमा मेरो नाम लिएर मलाई बोलाइयो। ओहो अचम्म, गणेश भगवान त्यो बन्द सिसाको बाकसबाट बाहिर निस्कँदै मलाई बोलाउँदै रहेछन्। म अचम्मित भएँ। यो क्षणमा अगाडि बढेर गणेशको फाउ छुनु बाहेक मेरो मनमा तत्काल अरू केही आएन। गणेशले मन्द स्वरमा भने, सहदेव तिमी पनि खाली हात आयो? यसो अबिर केसरी फुल अक्षता लड्डु धूप बत्ती केही ल्याएनौ? म शब्दहीन भएँ। के भन्ने, के बोल्ने? म अल्मलिएँ र भने, तपाईँ यहाँ हुनुहुन्छ भनेर थाहा पनि थिएन र तपाईँलाई भेट्न भनेर म यहाँ आएको पनि त होइन। म त यसो घुम्दा घुम्दै हराएर भित्र छिरेको थिएँ, तपाईँसँग भेट भयो। गणेश मन्द स्वरमा भन्दै थिए, मलाई यहाँ बस्नु छैन। म यो सिसाको बाकसभित्र बस्दा बस्दा साह्रै कमजोर भइरहेछु। धुप बत्ती फुलको बासना र रङहरू नहुँदा देवत्वहीन भएको छु। मैले निर्दोषी भावमा भने, हेर्नुहोस्, मैले चाहेर पनि तपाईँलाई यहाँ फुल अक्षता चढाउन सक्दिनँ, धुप बत्ती बाल्न सक्दिनँ र यो सिसाको घरबाट बाहिर लाने कुरा त सोच्न पनि सक्दिनँ। म यहाँ नियास्रिएको छु सहदेव, भजन नसुनेको जुकौँ भयो। हरेक वर्ष म मेरो जन्मतिथि पनि बिर्सन्छु। कसैले कुनै चाडपर्वको सम्झना गराउँदैनन्। यहाँ बस्ने वातावरण नै छैन, गणेशले भने। हो, तपाईँ मन्दिरमा हुनुपर्थ्यो। यो परदेशको सङ्ग्रहालय त तपाईँको लागि एउटा शरणार्थी शिविर जस्तै छ। लाग्थ्यो हामी मात्र यहाँको शरणमा छौँ, तर तपाईँ पनि हामी जस्तै हुनुहुँदो रहेछ। म केही गर्न सक्दिनँ भगवान्। गणेशले मलाई एकरो सुनिरहे, मैले पनि एकरो सुनिरहेँ। जब हामी हाम्रो माटोबाट टाढिन्छौँ, त्यही माटोको गन्ध पनि जहाँ पनि कहाँ पाउँछौँ र फेरि त्यही माटोको हिलो पनि लागोस् भन्छौँ र फेरि माटोबाट टाढिन्छौँ पनि। गणेशले मेरो आँखाको भाव पढिरहे, म पनि गणेशको आँखा भाव पढिरहेँ। साँच्चै उनको आँखामा कुनै देवभाव थिएन। मेरो पनि त पीडा गणेशको भन्दा कहाँ कम छ र? मेरो हात र निधारहरूमा अबिर केसरी नलागेको वर्षौँ भइसक्यो। धुपको मिठो बास्ना पनि हराएको छ। हाम्रो भावना मिलेपछि हामी साधारण भलाकुर्साली गर्न थाल्यौँ। मैले सोधेँ, नेपालमा तपाईँ कहाँ बस्नुहुन्थ्यो? काठमाडौँकै कुनै प्राचीन मन्दिरमा, गणेशले भने। कति वर्षदेखि हुनुहुन्थ्यो त्यहाँ? मैले थप जिज्ञासा राखेँ। त्यस्तै 15-16 शताब्दीदेखि, गणेशले सम्झिँदै भने। अनि यता आउनुभएको कति भयो नि? मेरो प्रश्न नसकिँदै गणेशले भने, म यता आएको होइन, मलाई कसैले ल्याएको हो। हो नि, म मेरो सपनाले यहाँ आइपुगेँ, तपाईँहरू कसैको सपनाले यहाँ आइपुग्नुभयो। तपाईँ नेपालमै हुनुभएको भए पनि अहिलेसम्म अन्य कतैको शरणमा पुर्याइनु हुन्थ्यो। अहिले तपाईँ र म दुवै यहाँ छौँ, सुरक्षित छौँ शरणमा, तर आफ्नै खुसी र रहरमा छैनौँ। हामी सबै तपाईँ जस्तै सिसाको बाकसबाट बाहिर निस्कन चाहन्छौँ, तर निस्केर कहाँ जाने? देशबाट आजभोलि थुप्रै तपाईँ जस्तै देवता र म जस्तै जनता परदेशमा शरणमा छौँ। हामी एकैछिन बहकिएर कुरा गऱ्यौँ। मैले गणेशलाई सान्त्वना स्वरूप भने, हेर्नुहोस्, म एउटा साधारण मनुवा हुँ, मेरो आफ्नै पीडा छ, म आफै भित्र हराएको छु। तपाईँलाई यहाँबाट बाहिर लगेर म सुरक्षा दिन सक्दिनँ। देशै फर्काएँ भने पनि फेरि भोलि कसैले तपाईँलाई फेरि अन्यत्र कतै सुरक्षाको नाममा लगिनेछ। म पनि तपाईँसँगै फर्केँ भने फेरि अर्को सपनाले र सुरक्षाले अन्त कतै शरणमा पुग्नुपर्ने हुन्छ। यतिखेर म तपाईँलाई मनबाट मात्र पूजा गर्न सक्छु। गणेश र म निकै बेर सुस्त सुस्त एकअर्काको पीडा सुन्दै सुनाउँदै थियौँ। यसो आँखा उठाएर हेर्छु त वरिपरि कृष्ण, राम, सीता, लक्ष्मी, विष्णु लगायत अन्य देवी देवताहरू वरिपरि न्याउरो अनुहार बनाएर हाम्रो पीडालाप सुन्दै रहेछन्। सबैको आँखामा एउटा आशलाग्दो हेराइ थियो ममाथि। कुनै युद्धग्रस्त गाउँमा सहयोगको लागि पुगेको शान्ति सेनाको युवकलाई युद्ध पीडितहरूले केही पाउने आशाले हेरे जस्तै मलाई यी देवी देवताले हेरिरहे। म त रित्तो थिएँ, हराएको थिएँ। म उनीहरूको उद्धार गर्न असमर्थ थिएँ। यी सम्पूर्ण देवी देवतालाई अकस्मात यसरी भेट्दा मैले थुप्रै आशीर्वचन माग्नु पर्थ्यो, तर उनीहरूको आँखामा कुनै देवी शक्ति थिएन जसलाई म आफू हराएर भेटेको थिएँ। उनीहरू पनि हराएर मलाई भेटेका थिए। हामी सबै विहीन थियौँ। हाम्रो शब्दविहीन वार्तालाप निकै बेर चल्यो, वर्षौँपछि भेटेर निशब्द भएका प्रेमीहरू जस्तै। मनमनले भने, म घरमा गएर तपाईँको नाममा धुपत्ती बालौँला नि। अनि अरू के बोल्दै थिएँ। सङ्ग्रहालयमा एक्कासी बत्ती निभ्यो र आवाज आयो, द म्युजियम इज क्लोज्ड नाउ। म फर्की फर्की देवी देवताको अनुहार हेर्दा हेर्दै सबै अन्धकारमा हराए। म छामछाम छुमछुम गर्दै बाहिर निस्केँ। पानी रोकिएको थियो, साँझको झिलिमिली बत्ती बाटोभरि बलिसकेको रहेछ, तर पनि म हिँड्ने बाटो भने अझै अन्धकार थियो। कथा संसारमा भर्खरै मैले वाचन गरेँ म आफैले लेखेको एउटा कथा हराउँदा। कथा संसारमा प्रस्तुत गरेका कथा र भावनाहरू तपाईँलाई कस्तो लाग्छ? हामीलाई आफ्नो प्रतिक्रियाहरू लेखी पठाउनुहोला। प्रतिक्रियाहरू र आफ्नो सिर्जनाहरू लेखी पठाउने हाम्रो ठेगाना हो nepalireadio@gmail.com। कथा संसार तपाईँ इन्टरनेटको रेडियो स्टेसन www.nepalireadio.orgमा सजिलै सुन्न सक्नुहुन्छ। तपाईँ हाम्रो इन्टरनेट रेडियो स्टेसन www.nepalireadio.orgमा थुप्रै अन्य रेडियो कार्यक्रमहरू पनि सुन्न सक्नुहुन्छ। कथा संसार सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अब अर्को श्रृङ्खलामा भेटौँला। म सहदेव आजको कथा संसारबाट बिदा हुन्छु। धन्यवाद।